नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई नम्बर प्रदेशको सरकारबाट राजपा नेपाल बाहिरिने, केन्द्र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने, हत्या आरोपमा जेलमा रहेका सांसद रेशम चौधरीलाई रिहा गर्न माग।
चितवनको नारायणघाट मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा, केही प्राविधिक तथा भौतिक पूर्वाधारका काम अझै बाँकी।
बोनस र हकप्रद शेयरको पुरानै विधिबाट लाभकर लिन अर्थ मन्त्रालय तयार, लगानीकर्ताको आन्दोलन स्थगित, शेयर बजार परिसूचक नेप्से 14 अङ्कले बढ्यो।
सिङ्गापुरका विदेश मन्त्री भोलि उत्तर कोरिया जाने, अमेरिका र उत्तर कोरिया नेताको भेटको तयारी बारे छलफल गर्ने।
र नेपाल पुलिस र प्रदेश 5 प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय जनता पार्टी राजपा नेपाल दुई नम्बर प्रदेश सरकारबाट बाहिरिने भएको छ। दुई नम्बर प्रदेश सरकारको नेतृत्व गरेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव केन्द्रीय सरकारमा सहभागी भएका कारण राजपाले दुई नम्बर प्रदेश सरकारबाट फिर्ता हुने तयारी गरेको हो। काठमाडौँमा आज भएको एक कार्यक्रममा राजपाका महासचिव एवं प्रदेश सभा सदस्य मनिष कुमार सुमनले पर्सि शुक्रबार बस्ने राजपाको राजनीतिक समितिको बैठकले प्रदेश दुईको सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जानकारी दिनुभयो। मधेस आन्दोलनको भावना विपरीत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव केन्द्र सरकारमा सहभागी भएकाले फोरम नेतृत्वको दुई नम्बर प्रदेश सरकारबाट आफूहरू बाहिरिने उहाँले स्पष्ट पार्नुभयो। नेकपा र फोरमबीच भएको सहमति सत्तामा चढ़ने सिंढी मात्र भएको पनि नेता सुमनले आरोप लगाउनुभयो। नेता सुमनले ओली नेतृत्वको सरकारले रारातालमा गएर हावा खानेर काखे बालक च्यापेर चुटकिला सुनाउने बाहेक अरू केही गर्न नसकेको आरोप पनि लगाउनुभयो।
यसैबीच राज्यपालले रेशम चौधरीलाई तत्काल रिहा गर्न आग्रह गरेको छ। चौधरी कैलालीमा प्रहरी अधिकारी र निर्दोष बालकको हत्या अभियोगमा अनुसन्धानका लागि जेल चलान भएका छन्। कैलाली घटनामा संलग्न रहेको आरोप लगत्तै फरार भएका चौधरी भूमिगत शैलीमा कैलाली क्षेत्र नम्बर 1 चुनावमा उठेर विजयी भएका छन्। चुनाव जितेपछि शपथ ग्रहणमा नआएकाले उनले पछि अदालतमा आत्मसमर्पण गरेका थिए। चौधरीलाई रिहा गरी शपथ लिने व्यवस्था मिलाउन सरकारलाई फेरि दबाव दिने राजपा नेता राजकिशोर यादवले बताउनुभयो।
गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नसक्ने ठेकेदार जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिनुभएको छ। समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही अभियान चलाएको भन्दै गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरूपयोग गर्ने ठेकेदार ठूलै नेता भए पनि नछाड्ने चेतावनी दिनुभयो।
ठेकेदारहरू जसले समयमा काम पूरा गर्दैनन् र राज्यको ढुकुटीको दुरूपयोग गर्छन्, आफ्नो जिम्मेवारीहरू पूरा गर्दैनन् र कानूनको उल्लङ्घन गर्छन् र जो सहमति कन्ट्र्याक्टको चाहिँ उनीहरूले अवहेला र उल्लङ्घन गर्छन् भने त्यसलाई राज्यले चाहिँ गैर कानूनी त्यसलाई अपराध मान्छ, त्यसलाई भ्रष्टाचार ठान्छ, त्यसलाई ठगी ठान्छ। त्यस कारणले त्यसलाई कारवाही गर्नुपर्छ भन्ने कानून छ, नियम छ। त्यस कारणले हामी जोसुकै होस्, त्यो घरधनी होस्, त्यो सभासद होस् अथवा ठुलै नेता किन नहोस्, त्यसले कानूनको उल्लङ्घन गर्छ, त्यसले राज्य धोका दिन्छ, बैमानी गर्छ भने चाहिँ त्यसमाथि कारवाही हुन्छ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी पनि समयमा काम नसक्ने ठेकेदार भएको भन्दै पत्रपत्रिकामा समाचार आइरहेका छन्। गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरूपयोग गर्ने ठेकेदार आफ्नै पार्टीका नेताका घरबेटी भए पनि नछोड्ने दृढता व्यक्त गर्नुभयो। यस्तै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न भूरा र मजौला माछा समातिएको टिप्पणी गर्दै अब ठूलै माछा पर्ने सम्भावना रहेको दावी गर्नुभयो।
मजौला माछाहरू अहिले परेका छैनन्, त्यस कारणले अनुसन्धान जारी छ। त्यस कारणले अब आशा गरौं ठूला माछा पनि पर्न सक्छ, पर्नुपर्छ। त्यस कारणले यो अहिले अनुसन्धान जारी छ, यो मुद्दा पनि दर्ता भएको छ। र अब हिजोसम्मको तपाईँले सुन्नुभएको होला, एकजना माछा फेरि परेको छ राम दिवाली के भन्ने। त्यस कारणले यो माछा मार्ने काम जारी छ।
उहाँले सुन तस्करी सम्बन्धी अनुसन्धानका लागि गठित समितिको म्याद थप गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो। गृहमन्त्री थापाले सरकारले समृद्धि र विकासका लागि बाधक तस्करी र अपराधिक गतिविधिलाई निस्तेज पार्न विशेष अभियान नै सञ्चालन गरेको बताउनुभयो।
संसदीय प्रक्रिया र अभ्यासका बारेमा संसद सचिवालयले सांसदहरूलाई प्रशिक्षण शुरू गरेको छ। संविधान सभाबाट बनेको नेपालको संविधान, त्यसको कार्यान्वयन, संघीय संरचनामा हरेक प्रदेश र दुई सदनात्मक संसदका नियम र पालना गर्नुपर्ने मर्यादाका विषयमा संसद सचिवालयले आजदेखि दुई दिने प्रशिक्षण शुरू गरेको हो। विष्णु विश्वकर्माको रिपोर्ट।
संविधान सभामा मन्त्री उपस्थित भए पनि नभए पनि केही मतलब थिएन, तर अहिले संसद भने सरकारको बिजनेस बाटो।
पूर्व सभामुख सुभाष चन्द्र नेमाङले संविधान सभाको अनुभव र अहिलेको संसदको महत्व सम्झाइरहँदा सांसदहरू ध्यानपूर्वक सुनिरहेका थिए। झन पहिलो पटक सांसद बनेकालाई त यसअघिको संविधान सभा र अहिलेको संघीय संसद बारे आफ्नै बुझाइ थियो। नेमाङले संविधान जारी भएदेखि संसदबाट कानून बनाउने तरिका र त्यसमा सांसदले निर्वाह गर्ने भूमिकाका बारेमा बेली विस्तार लगाएपछि युवा सांसद निरूपाललाई संसदीय प्रक्रियाका विषयमा घाम झैं छर्लङ्ग भयो।
हामी नयाँ आउने मान्छे संसदमा कसरी प्रस्तुत हुने, हामीले कसरी त्यो विधेयकहरूमाथि छलफल गर्ने, विधेयक ल्याउँदा कसरी ल्याउने, र विधेयक पनि अब समिति मार्फत मात्रै सदनमा जाने कुरा, अनि त्यो विधेयक कति दिनसम्म राख्ने, कति घण्टासम्म त्यो विधेयक पास हुने भन्ने कुरा चाहिँ स्पष्ट भएको छ।
पहिलोपटक सांसद बनेकालाई कसरी बोल्ने, बोले पनि केही बिग्रने हो कि भन्ने चिन्ता भइरहन्छ। तर देशको मूल कानूनदेखि सबैजसो नियम कानून बनाउने तहमा पुगेका सांसदलाई संसदीय प्रक्रियाका बारेमा धेरै थोरै पढे पनि यसरी प्रत्यक्ष अनुभव साँटफेर गर्ने मौका मिलेपछि अब आफूलाई जिम्मेवार बनाएको दैलेखका सांसद रविन्द्र शर्मा बताउनुहुन्छ।
हाम्रो संविधानले परिकल्पना गरेको कुरा के हो, त्यसमा थप प्रश्न हुने कुरा भयो र त्यो संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा अब हामीले निर्माण गर्ने ऐन नियम कानूनहरू कसरी उत्पत्ति हुन्छन्, कसरी यसलाई निर्माण गरिन्छ, अब कस्ता कस्ता खालका कानूनहरू चाहिन्छन्, यसमा हामी मान्यहरूको भूमिका अगाडि बढ्छ।
संयुक्त राष्ट्र संघको विकास कार्यक्रम युएनडीपीको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा अनुभवी सांसदको पनि सहभागिता थियो। अन्तर्राष्ट्रिय दाताको पैसाले तालिमको आयोजना गरिएको भन्दै शुरूमा प्रतिपक्षी दल नेपाली काँग्रेसले आलोचना पनि गरेको थियो। तर विगतको संविधान सभा र अहिलेको संघीय संसदका छुट्टा छुट्टै महत्व र विशेषता रहेको भन्दै दाताकै सहयोग भए पनि प्रशिक्षण राम्रो भएको काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडु बताउनुहुन्छ।
यसमा उसको प्रत्यक्ष संलग्नता छैन, हामीले यतिसम्मको संलग्नता गर्यौं भनेर उहाँले स्पष्ट भनिसक्या हुनाले अब यसलाई धेरै विरोधकै रूपमा लिइराख्नु भन्ने पनि ठिक हुँदैन र कार्यक्रम आफैमा महत्वपूर्ण छ।
संविधान कार्यान्वयनका लागि प्रशिक्षणले सांसदलाई संसदीय प्रक्रियामा जिम्मेवार बनाउने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमको भनाइ छ।
सचिवालय र यसका केही चाहिने संसदीय अभ्यासहरू, केही निश्चित मान्यताहरू छन्, त्यो मान्यताहरूको बारेमा अब पूर्व सभामुखज्यूहरू अनि संविधान सभाका अध्यक्ष मान्य सदस्यहरू पनि हुनुहुन्छ, केही चाहिने विषय विज्ञहरू हुनुहुन्छ, यी कुराहरूको अरूको भनौँ व्यावसायिक मान्छेहरूको विज्ञहरूको पनि के धारणा रहेछ त भन्ने कुरा हामी उद्देश्यको नजिक नजिकै छ।
संसदीय प्रक्रिया र मर्यादाका विषयमा राम्रोसँग जानकारी लिएपछि सांसदहरू पनि आत्मविश्वासी देखिएका छन्। संविधान कार्यान्वयन गर्ने, आवश्यक पर्ने कानून बनाउने र नागरिकको गुनासो सम्बोधन गर्ने जिम्मा पाएका सांसद अब तालिम लिएपछि संसद बैठकमै निदाउने, मोबाइल चलाएर समय बिताउने र हाजिर गरेर टाप कस्तैनन् कि भन्ने विश्वास गर्न सकिन्छ।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
नमस्कार है नमस्कार सन्चै हुनुहुन्छ म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु विदेशमा यसलाई मिसन भन्न रहेछन् मेरो मामाको छोरा चाहिँ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे
अझ गजब त एक महिनासम्म सिप सिक्न खाना बस्न पैसै नलाग्ने तालिमपछि विदेश जान सहयोग पनि पाइने अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर एक महिनामै फर्कियो विदेश जान लिएको ऋण कसरी तिर्ने हो भन्दा साह्रै चिन्तित छ हामी त सिप सिकेर मात्र विदेश जाने
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूले खाने बस्ने सुविधा सहित सित्तैमा मेसन वा सटरिङ कार्पेन्टर तालिम लिने अवसरका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
अहिले तपाईँ रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले संसदीय प्रक्रिया र अभ्यासका बारेमा दाताको पैसामा सांसदलाई तालिम दुई नम्बर प्रदेशको सरकारबाट राजफा नेपाल बाहिरिने हत्या आरोपमा जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्न माग समयमै काम नसक्ने ठेकेदार जो भए पनि कार्यवाही गर्ने गृहमन्त्रीको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर नारायणघाट मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ निर्धारित समयभन्दा 14 महिना ढिलो गरी आयोजनाको काम पूरा भएपछि आजदेखि सड़क 24 घण्टा खुला गरिएको हो नारायणघाट मुगलिन सड़क आयोजनाले अब बिना अवरोध 24 घण्टा सड़कमा यात्रा गर्न सकिने जनाएको छ आयोजनाले केही प्राविधिक तथा भौतिक पूर्वाधारका काम भने सम्पन्न हुन बाँकी नै रहेको जनाएको छ आयोजनाको 3 खण्डमध्ये आँपटारी दासढुङ्गा खण्डको काम 91% दासढुङ्गा सिमलताल खण्डमा 97% र सबैभन्दा जोखिमयुक्त मानिएको सिमलताल मुगलिङ खण्डको 85% भौतिक प्रगति भएको जनाएको छ सड़क विस्तारका क्रममा यसअघि दिउँसोको समयमा पनि गाड़ी चलाउन रोक लगाइएको थियो
बोनस र हकपत शेयरमा अंकित मूल्य अर्थात 100 रूपियाँलाई नै आधार मानेर लाभकर लिने निर्णयबाट सरकार पछि हटेको छ गत आइतबार बोनस र हकपत शेयरमा 100 रूपियाँलाई नै आधार मानेर लाभकर लिन आन्तरिक राजस्व विभागले निर्देशन दिएपछि लगानीकर्ताहरू कारोबार नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए त्यसपछि अर्थ मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालयले पुरानै विधि अर्थात समायोजन गरिएको मूल्य अनुसार तय हुने आधार मूल्यभन्दा बढ़ी भएमा मात्र लाभकर लिने सहमति गरेपछि शेयर बजार आज खुलेको छ अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरका बारेमा अध्ययन गर्न समिति गठन गरिसकेको छ त्यो समितिको प्रतिवेदन आएपछि यसबारेमा निर्णय गरिने अर्थ मन्त्रालयले जनाएको छ
यसैबीच आज 2 घण्टा मात्र कारोबार भएको शेयर बजार भने बढ़ेको छ अर्थ मन्त्रालयले पुरानै विधि अनुसार लाभकर लिने निर्णय गरेपछि खुलेको बजार 14 अङ्कले बढ़ेर 1282.75 बिन्दुमा पुगेको छ आज कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाव बढ़ेपछि नेप्से बढ़ेको हो आज झण्डै 24 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको छ
हकप्रद र बोनस शेयरमा 100 रूपियाँलाई नै आधार मानेर लाभकर लिने निर्णयबाट सरकार पछि हटेपछि शेयर लगानी कर्ताहरू आफूहरूको जीत भएको भन्दै मख परेका छन् तर सरकारले भने साउनपछि फेरि यही नयाँ नियम ल्याउने सम्भावना पनि उत्तिकै छ यसै विषयमा साथी अर्जुन पोखरेलले नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीलाई शेयर बजार नै ठप्प पार्ने गरी किन आन्दोलन गर्नुभएको हो भनेर सोध्नु भएको छ
आम लगानीकर्तालाई चाहिँ राज्यले ट्याक्स कलेक्सन गर्नुपर्छ भन्नेमा चाहिँ ठुल्ठुलो घाटामा पनि तपाईँको चाहिँ ट्याक्स उठाउने जुन अपरिपक्व अव्यवहारिक अवैधानिक एवं अवैज्ञानिक चाहिँ निर्णय जुन एकतर्फी लान खोजिया थियो त्यो कुरामा चाहिँ हाम्रो आम लगानीकर्ताले चाहिँ अब बाइसेलमा सरिक नभइकन कारोबारमा चाहिँ सरकार सरिक नभइकन हाम्रो आन्दोलन अगाडि बढायौँ र राज्यलाई पनि झुक्न बाध्य बनाइयो र राज्यले आजको दिनमा पनि जुन आयकर चाहिँ गणना गर्ने विधि चाहिँ पुरानै ढङ्गबाट हामी अगाडि बढ्नुपर्छ भनेर उहाँहरूको चेत खुल्या छ
राज्यले तोकेको कर तिर्दिन भन्नु चाहिँ गैर कानुनी भएन र
होइन हामीले राज्यले लिएको चाहिँ तपाईँको चाहिँ कर तिर्छौँ नै भनेका छौँ उदाहरण मैले यहाँलाई एउटा उदाहरणै दिएर भन्छु जस्तो मानिलिउँ मैले स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क चाहिँ 2000 किनेँ अब चाहिँ उसले 100% बोनस दियो भनेपछि 2000 को 100% बोनस दिने बित्तिकै एडजस्टमेन्ट भएर उसको मूल्य चाहिँ 1,000 रुपियाँ हुन्छ, अनि मैले त्यो आजको दिनमा बेचेँ भने 1,000 को चिज 800 आइसकेको छ, मलाई त्यहीँनिर चाहिँ 200 रुपियाँ लस भइसकेको छ। अब राज्यले ट्याक्स लिँदाखेरि चाहिँ के भन्छ भने तपाईँको 100 रुपियाँलाई चाहिँ बेस मानेर, उसले पार भ्यालुलाई नै बेस मानेर 100 रुपियाँमा किनेको चिज हो, त्यस कारणले गर्दा 800 बेच्दाखेरि पनि 700 नाफा भयो र 700 को 7.5% चाहिँ ट्याक्स तिर्नुपर्छ भन्ने खालको यो निर्णय त चाहिँ अब राष्ट्रिय स्तरमा भन्नुहोस् अथवा कानुनी मूल्य मान्यता भन्नुहोस् अथवा अन्तर्राष्ट्रिय स्तरमै भन्नुहोस्, यो त कुनै पनि हालतमा तपाईँको चाहिँ यो राम्रो निर्णय त हुँदै होइन। ट्याक्स उठाउनुपर्छ भन्दैमा एउटा चाहिँ लुटतन्त्र जस्तो तरिकाले चाहिँ यो उठाएको जस्तो भएको हुनाले गर्दा यो चाहिँ हामीलाई मान्यता भएन।
ब्रोकर कम्पनीहरूलाई धम्की दिनुभयो, सेयर बजार नै कारोबार रोक्नुभयो, लोकतान्त्रिक शासनमा यस्तो हुन्छ?
होइन, हामीले ब्रोकर साथीहरूलाई चाहिँ उनी गरेकै छैन, त्यसरी धम्की दिएकै छैन, कहिले पनि ब्रोकर साथीहरूलाई चाहिँ उयो गरेन, बरु चाहिँ सौहार्दपूर्ण हार्दिकतापूर्ण उहाँहरूलाई चाहिँ हामीले आग्रह गऱ्यौँ र उहाँहरूले पनि चाहिँ हाम्रो लगानीकर्ताहरू पनि बाइसेलमा सरिक हुनु भएन र उहाँहरूले पनि अनौपचारिक ढङ्गबाट भए पनि हामीलाई चाहिँ सहयोग गर्नुभयो।
पुँजी बजारमा जब सुधारको कुरा आउँछ, जब नयाँ नीति आउने कुरा गर्छ, जहिले सरकारसँग तपाईँहरूको फाटो पर्ने, जस्तै डिम्याटको कुरा गर्दाखेरि, खाता अध्यावधिकको कुरा गर्दाखेरि, यो जहिले पनि किन यस्तो हुन्छ, तपाईँहरू किन आन्दोलनमा गइरहनु पर्छ?
जहिले पनि तपाईँको ट्याक्स उठाउनु पर्छ भन्दैमा चाहिँ सानो यो विवादास्पद तपाईँको निर्णयहरू गरिरहने र त्यो कुरा चाहिँ जबरजस्ती लगानीकर्तामा लाग्ने जुन परिपाटी छ त्यो परिपाटीलाई अब त्यागेर राज्यले चाहिँ हाम्रो पुँजी बजारलाई चाहिँ अबको दिनमा अनलाइन जस्तो त्यो जुन प्रविधि हामीले भित्राउन सकिरहेको छैनौँ त्यसलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने जुन विद्यमान ब्रोकर कमिसन छ त्यो व्यापकै चाहिँ विश्वकै महँगो छ, हेर्नुहोस् त्यसलाई चाहिँ अहिलेको चाहिँ समय सान्दर्भिक अनुसार परिमार्जित गर्दै जाने, मूलभूत रूपमा गर्नुपर्ने प्राथमिक कुराहरू गर्नुपर्ने चाहिँ केही पनि नगर्ने, अनि राज्यले चाहिँ आजको दिनमा कर चाहिएछ भन्दैमा चाहिँ जबरजस्ती कर लाग्ने र जनताको आमदानी बढाउने स्रोत चाहिँ तपाईँको यसरी निषेध गर्ने हो भने त जुन समृद्धिको नारा लगाएको छ यो कुरा त कुनै पनि हालतमा पुरा हुन्छ जस्तो हामीलाई लाग्दैन।
नवराजी, राज्यले आज त्यो फिर्ता लिएको पनि अस्थायी समयको लागि हो, साउन 1 गतेदेखि यही लागू हुनु पनि सक्छ, तर यो आन्दोलन नहोस्, तपाईँहरू दुवै सरकार पक्ष र लगानीकर्ता मिलेर जानु पर्यो, अब चाहिँ नयाँ के गर्दै हुन्थ्यो तपाईँहरूलाई?
हामीलाई कता कता यता कता के पनि लागिरहेछ भने यो कतै सुनियोजित रूपमै आएको त होइन, त्यस कारणले गर्दा अब आगामी दिनमा यो खालको चाहिँ निर्णय पक्कै पनि राज्य तर्फबाट हुने छैन र चाहिँ राज्य अब के कुरामा केन्द्रित हुन्छ भन्दाखेरि हाम्रो पुँजी बजारलाई चाहिँ सिस्टमाइज कसरी गर्ने र लगानीकर्ता चाहिँ फेयर इन्भेस्टर फेयर कसरी बनाउने भन्नेतर्फ नै राज्यले चाहिँ अग्रसर गर्छ।
नवराजी, अन्तिममा एउटा प्रश्न, तपाईँले अघि सुरुमा भन्नुभएको थियो यो हाम्रो जित भयो राज्य हार्यो भन्नुभयो,
त्यसो होइन, हाम्रो
सरकारले तोकेको कर तपाईँहरूले म तिर्दिनँ भनेर सरकार पछि हट्दाखेरि तपाईँहरूको जित त भयो, तर यसले सन्देश चाहिँ गलत गयो होइन?
होइन हजुर, त्यस्तो होइन, यो एउटा कुरा नि, हामीले क्यापिटल गेन ट्याक्स भनेको तपाईँले क्यापिटल इन्भेस्टमेन्ट गर्नुभयो गेन भयो भने नै ट्याक्स तिर्ने हो, यहाँ घाटामा नि ट्याक्स तिर्ने भन्ने त यो कहीँ 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 कतै अन्तर्राष्ट्रिय अथवा कानुनी मूल्य मान्यता अनुसार चाहिँ सही हो र त्यस कारणले गर्दा हामी चाहिँ सरकार राज्यले तोकेको ट्याक्स तिर्न हामी आतुर छौँ, त्यही भएर नै तपाईँको 5 वर्ष 7.5 पुग्दाखेरि पनि राज्य समृद्धितर्फ अगाडि बढेको हुनाले गर्दा राज्यलाई चाहिँ हामीले तोकेको कर तिर्नुपर्छ भनेर एकदमै हार्दिक गऱ्यौँ। यहाँ त के भइदियो भने क्यापिटल गेनमा मात्रै होइन कि क्यापिटल लस भए पनि ट्याक्स तिर्नुपर्छ भन्ने खालको त यो खालको चाहिँ अव्यवहारिक निर्णय चाहिँ हामीले त अब मान्ने कुरै भएन नि हजुर।
उहाँ हुनुहुन्थ्यो नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदी, शेयर बजारमा देखिएको कर विवादका बारेमा कुराकानी गर्दै। अब फेरि खबरकै सिलसिला, अबको 4 दिनभित्रमा मनसुन भित्रिने मौसमविदहरूले अनुमान गरेका छन्। अघिल्ला वर्षमा ढिलो मनसुन भित्रने गरेकोमा यसपालि समयमै मनसुन भित्रने संकेत देखिएको मौसमविदको भनाइ छ। सामान्यतया नेपालमा जुन दस तारीकमा मनसुन भित्रिने गर्छ। मौसमविद शान्ति कणेलका अनुसार अहिले मनसुन भित्रिनका लागि देखिने संकेतहरू देखा परिसकेका छन्। पोहोर परारको तुलनामा यो वर्ष प्री मनसुनी समयमा 28% बढी पानी परेको छ। प्री मनसुनी समयको अन्तिममा मौसम सक्रिय हुने भएकाले अहिले देशका विभिन्न ठाउँमा वर्षा भइरहेको पनि उहाँले बताउनु भएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय वित्तीय स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्, तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौँ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार कीर्तिपुर। फोन 01-433-2509 मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0140329162 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर नवनियुक्त 16 जिल्ला न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशीले हिजो नियुक्त गरेका 16 जिल्ला न्यायाधीशहरूले आज सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ लिएका हुन्
संघीय संरचनामा केन्द्रमा मन्त्रालय मातहतमा 54 मात्रै विभाग रहने भएका छन् साबिकका 64 विभागलाई समायोजन गरी अब 54 मात्रै विभाग राखिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो अहिले रहेका 21 मन्त्रालयको काम र प्रकृति अनुसार साबिकका विभागलाई गाभेर 54 विभाग बनाउन लागि हो मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले मन्त्रालयको काम र प्रकृति हेरेर ती विभागको टुङ्गो लगाएको हो नयाँ विभागको स्वीकृतिका लागि मन्त्रालयले मन्त्री परिषद बैठकमा पेश गर्ने र बैठकले स्वीकृति गरेपछि लागू हुने पनि अधिकारीले बताउनुभयो
ओखलढुङ्गामा प्रहरी हवलदारको खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् नेपाल प्रहरीका हवलदार अमरसिंह राईको खुकुरी प्रहारबाट माने भन्ज्याङ गाउँपालिका 3 उबुकी 23 वर्षीय शर्मिला राई घाइते हुनुभएको हो विधामा घर आएका अमरले सालाकी श्रीमती शर्मिलालाई खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन्
वर्षा प्रहरीले अवैध भारतीय रूपियाँसहित पक्राउ परेका दुईजना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ अवैध भारतीय मुद्रासहित पक्राउ परेका भारत बिहारका चित्तरञ्जन प्रसाद र रोहित केसरीलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगंजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले युरोपेली देशमा काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा चितवनका निरञ्जन भट्टराईलाई आज काठमाडौँबाट पक्राउ गरेको छ
वास्तविक बाढ़ी पीड़ितको नाम छुटाएको आरोप लगाउँदै रौतहटको दुर्गा भगवती गाउँपालिका 2 भलोहियाका वासिन्दाले वडाध्यक्ष र वडा सचिवलाई वडा कार्यालयमै 3 घण्टासम्म थुनेका छन् गएको साउनमा आएको बाढ़ीका पीड़ितको सूचीमा वास्तविक पीड़ितलाई व्यवस्था गरेर गैर पीड़ितको नाम राखेको आरोप लगाउँदै स्थानीय वासिन्दाले आज वडाध्यक्ष सुरेश चौधरी र सचिव नवल किशोर झालाई कार्यकक्षमै थुनेका हुन्
सुर्खेतमा कुष्ठरोग निवारण अभियान सञ्चालन गरिने भएको छ जिल्ला जनस्वास्थ्य कार्यालयले कुष्ठरोग निवारणका लागि कर्णाली प्रदेशको सुर्खेतमा अभियान सञ्चालन गर्न लागेको हो जेठ 27 गतेदेखि 31 गतेसम्म अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ
बझाङको बित्थरचिर गाउँपालिकाको धारीमा रहेको नेपाल टेलिकमको टावर बिग्रिँदा टेलिफोन सेवा अवरूद्ध भएको छ एक हप्ता अघि अवरूद्ध भएको टावर मरमत गर्न टेलिकमले चासो नदिँदा स्थानीय बासिन्दा संचार सम्पर्क विहीन भएका छन् टेलिफोन अवरूद्ध हुँदा बित्थरचिरसँगै केदारसिंह गाउँपालिका र बुङ्गल नगरपालिकाका साथै बझाङसँग सीमा जोडिएको बैतडीको सिगास गाउँपालिकामा समेत संचार सेवा अवरूद्ध बनेको छ
गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदार प्रचण्डकै घरधनी नै भए पनि छाडिन्न भनेको खबर उज्यालो अनलाइनमा पढेर अन्जान गोर्खाली फेसबुकमा लेख्नुहुन्छ साँच्चै राम्रो कानून सबैका लागि एक हुनुपर्छ यदि ठूला मान्छे हुन् भनेर छोड्ने हो भने कानून उल्लङ्घन गरिरहन्छन् उनीहरूले
सूर्य लामाले फेसबुक र वरिष्ठजी नाम राखेका साथीले ट्विटरमा उस्तै कुरा लेख्नु भएको छ उहाँहरू भन्नुहुन्छ जस्तो बोली छ काम पनि उस्तै गर्नुहोस् मन्त्रीज्यू नागरिकको वावाई पाउनुहुनेछ बेला यही हो काम गरेर देखाउने अरू जस्तै धेरै बोल्ने तर काम सिनको नभाँच्ने नहोस् प्रचण्डको अगाडि कतिको टिक्न सक्नुहुन्छ त्यो त हेर्न बाँकी नै छ
सरकारले बजेट मार्फत कर बढाएको भन्दै धेरैले आफ्नो असन्तुष्टि उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ शंकर राणा भन्नुहुन्छ, कर र राजस्व उठाएर यसअघि चुडामणी शर्मा जस्ताले कुम्ल्याउने हो भने यसको कुनै अर्थ छैन।
बोनस र हकप्रद शेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेकोमा अनिता ग्यावाली ट्वीट गर्नुहुन्छ, अर्थमन्त्रीको दम्भ धेरै टिकेन, घाटामा पनि लाभकर तिर्नुपर्ने नियम बनाएका अर्थमन्त्रीले सरकारलाई नै जनताको नजरबाट गिराउने काम गरे कि त।
अनि कमल शर्मा फेसबुकमा लेख्नुहुन्छ, पेट्रोलमा प्रति लिटर 3 रुपियाँ बढ्दा सगरमाथा खसे झैं गर्ने, तर बिहान बेलुका छाक टार्ने चामलमा 200 रुपियाँ बढ्दा चाहिँ किन मौन।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइपिआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र रमा खड्का। अब एउटा विदेशको खबर। सिङ्गापुरका विदेश मन्त्री भिभियन बालकृष्णन 2 दिने भ्रमणका लागि उत्तर कोरिया जानुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीच जुन 12 तारीकमा उच्च स्तरीय वार्ताको तयारी भइरहँदा सिङ्गापुरका विदेश मन्त्री भोलि प्योङयाङको भ्रमणमा जान लागेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले किम र ट्रम्प बीचको शिखर सम्वाद सिङ्गापुरको सान्तोसा टापुमा रहेको विलासी रिसोर्टमा हुने खुलासा गरेको भोलिपल्ट सिङ्गापुरका विदेश मन्त्रीले उत्तर कोरियाको भ्रमण गर्ने खबर सार्वजनिक भएको हो। बालकृष्णनको उत्तर कोरिया भ्रमणको कारण स्पष्ट नभए पनि ट्रम्प र किम बीचको शिखर वार्ताको मध्यस्थता र सहजीकरणका लागि यो भ्रमण हुन लागेको अनुमान छ। बालकृष्णन यसै हप्ता अमेरिका पुगेर समकक्षी माइक पेम्पियोसँग भेट गरी फर्कनु भएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लब र प्रदेश नम्बर 5 काठमाडौँमा चलिरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा आज प्रदेश नम्बर 5सँगको खेल 7 विकेटले जित्दै नेपाल पुलिस समूह बीको विजेता बनेर सेमी फाइनल पुगेको हो। हारपछि पनि रन रेटमा प्रदेश नम्बर 7लाई पछि पार्दै 5 नम्बर प्रदेश सेमी फाइनल पुगेको छ। अब सेमी फाइनलमा नेपाल पुलिसले सशस्त्र प्रहरी तथा प्रदेश 5ले नेपाल आर्मीसँग खेल्नेछन्।
थ्री स्टार क्लब आयोजक नुवाकोट 11लाई 4-1 हराउँदै नुवाकोट गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। थ्री स्टारलाई जिताउन विदेशी खेलाड़ी मार्टिनले 2 र विजय धिमाल तथा निराजन खड्काले 1-1 गोल गरे। खेलको 8 मिनटमा नुवाकोटका दिपेश श्रेष्ठले गोल गर्दै टीमलाई अग्रता दिलाए पनि त्यो अग्रता कायम रहन सकेन र नुवाकोट पराजित भयो। दोस्रो सेमी फाइनलमा भोलि पोखराले नेपाल प्रहरीसित खेल्नेछ।
विश्वकप फुटबलमा सहभागी हुने रूस पुग्ने इरान पहिलो टोली बनेको छ। समूह बीमा रहेको इरानले जुन 15 तारीक अर्थात असार 1 गते पहिलो खेल मोरक्कोसँग खेल्नेछ। इरान रहेको समूहमा पूर्व विश्व विजेता स्पेन, युरोपेली च्याम्पियन पोर्चुगल र मोरक्को रहेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2 नम्बर प्रदेशको सरकारबाट राजपा नेपाल बाहिरिने, केन्द्र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने, हत्या आरोपमा जेलमा रहेका सांसद रेशम चौधरीलाई रिहा गर्न माग।
चितवनको नारायणघाट मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा, केही प्राविधिक र भौतिक पूर्वाधारका काम अझै बाँकी।
बोनस र हकप्रद शेयरको पुरानै विधिबाट लाभकर लिन अर्थ मन्त्रालय तयार, लगानीकर्ताको आन्दोलन स्थगित, शेयर बजार परिसूचक नेप्से 14 अङ्कले बढ्यो।
सिङ्गापुरका विदेश मन्त्री भोलि उत्तर कोरिया जाने, अमेरिका र उत्तर कोरियाली नेताको भेटको तयारी बारे छलफल गर्ने।
र नेपाल पुलिस र प्रदेश 5 प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी सुफल काफले र प्रकाश शर्मा पनि विदा हुन्छौ। नमस्कार।